नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। म सुफल काफले। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरकार समाज ल्याकोस, गेरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकारका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 233 अंक हो। आजको कार्यक्रममा हाम्रो घरमा उत्पादन हुने कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्दा आमदानी कसरी गर्न सकिन्छ भन्ने बारेमा गरिएको कुराकानी सुन्छौ। शुरूमा सुनौ सरसफाई गतिविधि साथी विष्णु विश्वकर्माबाट।
खाने पानी र सरसफाई गतिविधि।
बागमती सफाई महाअभियान र खेम्स क्लिनिकले 2075 साललाई राष्ट्रिय सरसफाई वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर अभियान शुरू गरेका छन्। सरसफाई वर्ष घोषणा हुनुपर्नेमा सहमति जनाउँदै पूर्व राष्ट्रपति डाक्टर रामरण यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधान न्यायाधीश सुशीला कार्की, जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित लगायतले अभियानमा हस्ताक्षर गरिसक्नु भएको सफाई अभियन्ता माला खरेलले बताउनुभयो। आइतबारसम्ममा सबै पूर्व प्रधानमन्त्री एवं विशिष्ट व्यक्ति गरी 101 भन्दा धेरैको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने खेम्स क्लिनिकका अध्यक्ष खेम शर्माले जानकारी दिनुभयो। सरसफाई वर्ष घोषणासँगै जथाभावी फोहोर गर्नेलाई कार्यवाहीका लागि कड़ा कानून बनाई कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरू गर्ने तयारी गरिएको शर्माले बताउनुभयो। बागमती सफाई अभियानका क्रममा शनिबार संक्रमण क्षेत्रमा सफाई गरी 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। त्यस्तै चक्रपथ सफाईको 47 हप्तामा महाराजगंज चोकबाट चप्पल कारखाना चोकसम्मको सड़क क्षेत्रमा सफाई गरी 15 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको सफाई अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो। बागमती नदी सरसफाईको 250 हप्ता पुगेको दिन शनिबार बागमतीको सहायक नदीका रूपमा रहेको भक्तपुरको हनुमन्ते खोलामा पनि सरसफाई अभियान शुरू भएको छ। कौशलटार र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलाको पुलबाट सरसफाई अभियान शुरू भएको हो। सरसफाई अभियानको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा मन्त्री पण्डितले वातावरण प्रदूषण गर्नेलाई कार्यवाही गर्ने चेतावनी समेत दिनुभयो। आउँदो वैशाख 1 गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाउने बताउँदै उहाँले वैशाख 1 गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न नदिने जानकारी पनि दिनुभयो। उहाँले 45% हरियो स्टिकर भएका साधनले कालो धुवा फाल्ने गरेको भन्दै अब त्यस्तालाई कार्यवाही गरिने बताउनुभयो। मन्त्री पण्डितले कालो धुवा फाल्ने सवारी साधनलाई कार्यवाही नगरी हरियो स्टिकर दिएर धुवा पास गर्ने कर्मचारी र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारी धनी र कर्मचारीलाई समेत कार्यवाही गरिने बताउनुभयो। नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउनुपर्ने बताउँदै मन्त्री पण्डितले त्यसको विकल्पमा अर्ग्यानिक झोलाले प्राथमिकता दिने बताउनुभयो। वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इट्टा भट्टाहरूलाई वातावरण मैत्री बनाउने बताउँदै उहाँले गलत ढंगले सञ्चालनमा आएका इट्टा भट्टालाई कार्यवाहीको दायरामा ल्याउने तयारी भइरहेको बताउनुभयो। फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोगहरू बढ्दै गएको भनाइराख्दै उहाँले अबको 1 वर्षमा काठमाडौँमा मास्क लगाएर हिँड्न नपर्ने गरी वातावरण स्वच्छ बनाइने बताउनुभयो। वातावरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरूलाई समेत कार्यवाही गरिरहेको र अन्यलाई समेत कार्यवाही गरिने उहाँले जानकारी दिनुभयो। गत शनिबारबाट 10 ट्रक फोहोर संकलन गरेर शुरू भएको हनुमन्ते सरसफाई अभियान अब हरेक शनिबार सञ्चालन हुनेछ।
सरसफाई गतिविधिपछि तपाईँलाई कार्यक्रम पानी र सरसफाईमा फेरि स्वागत छ। हामीले दैनिक गर्ने क्रियाकलापबाट कुहिने र नकुहिने फोहोर निस्कन्छन्। यस्ता फोहोरलाई राम्ररी व्यवस्थापन गरिएन भने यसले रोग निम्त्याउँछ। घरमा उत्पादन भएका फोहोरलाई व्यवस्थापन गर्न कसरी सकिन्छ त? ललितपुर महानगरपालिकाका केही बासिन्दालाई हामीले सोधेका छौं, तपाईँको घरमा उत्पादन भएका फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर।
मेरो नाम सुजाता कर्मचारी हो। हामीले के रे फोहोर चाहिँ नगरपालिका गाडीमा पठाउने गरेको छ।
छत्रानन्द एकाबाल कुनै पिने जति त्यो मलमा बनाउने अरू जम्मै नगरपालिकामा फाल्ने गाडीमा फाल्ने मल आफैले बनाउने होइन बनाउने भनेर गमलामा राख्नलाई नगरपालिकाले त्यो दिने छ नि निलो त्यसमा राखेर बनाउने त्यही दन्ने तिनीहरू मात्रै हो नि फाल्ने त्यो त यिनीहरूले इन्डियनहरूले लिन आउँछ त्यो मात्रै हो। पहिला एकचोटि गरेको हो डुडको प्लास्टिक त्यो त्यही मैला समूहमा त्यहाँ दिने गर्थ्यो अहिले त गर्छ गर्ने थाहा भएन मलाई।
मेरो नाम केशरी भद्राचार्य तापाइटी। घरमा उत्पादन भएको फोहोरहरूलाई नगरपालिकाबाट लिन आउने बेलामा फाल्ने गरेको छ। कुहिने नकुहिने छुट्याएरै हामीले फाल्ने गरेको छ नगरपालिकालाई। बेच्ने कुराहरू त हामीले बेचिदिन्छौँ अनि त्यो प्लास्टिकहरू अब कुहिँदैन त्यस्तो चाहिँ नि हामी नगरपालिकालाई नै अलग्गै छुट्याएर पक्को पारेर दिने गरेको छ। गर्न त गर्ने आँट छ, हामीलाई मिसापुचाबाट पनि सिकाएको छ, हाम्रो ठाउँ नै छैन अनि त्यही भएर हामीले नगरपालिकालाई नै दिने गरेछौँ पक्को पारेर राम्रोसँग मिलाएर। ठाउँ भएकोहरू चाहिँ गर्न मिल्छ, सजिलो छ गर्ने तरिकाहरू पनि।
बाबुराज सके नटोल श्रीबाल मुगरा नम्बर 20। प्राय जसो त अब घरमा फोहोर आएको सबै झोलामा राखेर फाल्ने चाहिँ गरिन्छ। त्यो सञ्चित गरेर चाहिँ नगरपालिकाले हामीले त्यो दिएको छ त्यो भाडा, त्यही भाडामा बाल्टिनमा राखेर चाहिँ त्यो नगरपालिकाको त्यो गाडीमै फोहोर फाल्ने। त्यो सामुदायिकमा पहिला मेरो श्रीमती सामुदायिकमा पनि त्यहाँ ट्रेनिङ लिएको थियो मल बनाउने भनेर, त्यो एउटा भाडो पनि दिएर ल्याएको थियो हामीले। त्यो पाल पाल भएको भाडो, त्यो भाडोको नाम के हो थाहा मलाई थाहा छैन। त्यो एउटा कन्टेनर जसरी आएको छ यस्तो ठुलो, अनि त्यसमा चाहिँ कोही नै चाहिँ सामानहरू त्यही राखेर मल पनि बनाउने गरेछ पहिला। अर्को प्लास्टिकहरू दुरको प्लास्टिकहरू त्यसो चाहिँ सञ्चित गरिरहेछ, त्यो मरिचहरूले लिन आउँछ उनीहरूले चाहिँ दिएको छ। फेरि दुई तिन दिनमै एउटा झोला थोरै आफै व्यवस्थापन भइरहेछ।
बसन्ती साक्य ठेगाना ओको बहाल। अब त्यो बाल्न मिल्नेहरू त त्यतिकै बालिदिने हो, अनि अरू चाहिँ त्यतिकै फोहोरको गाडी आएपछि फाल्दैन। अहिले चाहिँ छुटाएको छैन, अहिले प्याउँदा नि भ्याएन, अनि अहिले चाहिँ गरेको छैन। पहिला चाहिँ अलिअलि गरेको थियो, अनि अहिले प्याउँदा नि भ्याएन, अनि अहिले केही नि गरेको छैन। कुहिने जति चाहिँ फाल्दिन्थ्यो, अनि नकुहिनेहरू चाहिँ त्यो बाल्न मिल्नेहरू बालिदिने त्यही हो।
मेरो नाम पुष्पराज साके पुष्पाल। घरको फोहोर त यहीँ गाडी आउँछ त्यसै फाल्यो टाकेर पठाउँ, त्यस्तो छुट्याउँदैन, सबै पठाइने हो फोहोर सबै त्यही गाडीमा। त्यो त थाहा छ, त्यो राखेकै छैन त्यस्तो, त्यो त थाहा छैन। मल बने यसो फोहोर हुन्छ त्यसै राखेर बर फालेपछि सजिलो हुन्छ। प्लास्टिक केही ठुलो त बेच्नु भएछ, सानो धेरै छ।
मेरो नाम निना हो। लाउनुथेल घरमा चाहिँ प्लास्टिकहरू छ भने त्यो नगरपालिकाको मान्छेहरू लिन आउँछ, अनि यो तरकारी काटेको तरकारीहरू त्यस्तो गएको छ भने त्यो बोट बिरुवालाई दिने हो। पछाडि नै छ कवाडी उसलाई बक्सहरू छ भने फुट्ट फालिदिन्छु, उसले लान्छ त्यही हो। तरिकामा बाकसहरू त्यस्तोहरू त दिँदैन नि, कवाडीलाई दिइराख्दैन, त्यो चाहिँ सबै फालिदिने हो। अरू मात्र गर्ने दिने ठुल्ठुलो बाकसहरू त्यो फलाम त्यो चाहिँ दिने बाल्टिन बाटाहरू त्यस्तो।
नागरिकका तर्फबाट फोहोर व्यवस्थापन कसरी भइरहेको छ भन्ने त थाहा पाइहाल्नुभयो, तर सबैले फोहोरलाई यसरी व्यवस्थापन गर्दैनन्। महानगरपालिका र नगरपालिकाले टोल टोलमा फोहोर उठाउने गाडी पठाउँछन् र घर घरबाट फोहोर गाडीले नै ओसारेर लैजान्छ। यसरी टोल टोलबाट उठेको फोहोर कसरी सिस्टोलसम्म पुग्छ होला त? घर घरबाट उठेको फोहोर डम्पिङ साइटसम्म पुग्नु अगाडि के हुन्छ त? सुनौ है।
हामी अहिले टेकुको कबाडी खानामा छौँ, जहाँ चाहिँ नकुहिने फोहोरहरूलाई लिएर आएर थुपारेर राखिएको छ। यहाँ दुई तिनजना दाई दिदीहरू फोहोर छान्दै हुनुहुन्छ, फोहोरलाई छुट्याउँदै हुनुहुन्छ, कोही बोकेर सार्दै पनि हुनुहुन्छ। एकजना दाई चाहिँ बिर्को लगाएको बट्टाहरूलाई फुटाउँदै पनि हुनुहुन्छ ह्याम्बरले। दाई नमस्ते, तपाईँको नाम के हो?
मेरो नाम प्रयाग चौरसी।
यो ह्याम्बरले के गर्दै हुनुहुन्छ भाइ?
ह्याम्बरले सिलावर फुटिरहेछ।
यहाँ कस्तो कस्तो फोहोर आउँछ दाई?
कस्तो प्लास्टिक आउँछ, यो गुडिया सुरी आउँछ।
हजुर, यो सिसा पनि छ?
सबै त्यसैमा हुन्छ।
यो सबै काम लाग्ने चिज हो?
यो फाल्ने चिज हो।
कसरी थाहा हुन्छ यो काम लाग्ने नलाग्ने?
काम गर्ने मान्छेको थाहा हुन्छ।
हजुर, यो चाहिँ सिलावर छुट्याइरहनु भयो, यो फुटेको बत्तीको चाहिँ के काम लाग्ने नि?
फुटेको बत्तीको चाहिँ काम लाग्छ, त्यसमा पनि अलिअलि माल हुन्छ।
तपाईँहरू यहाँ भित्र मात्रै हो कि बाहिर नि?
यहीँ भित्रमा
यो किन छुट्याउनु भएको तपाईँले?
यो फलाम छ, यो सिलावट छ,
हजुर
यो छुट्याए पनि यो बिग्छ, यो बिग्दैन।
फलाम चाहिँ काम आउँदैन र
काम यो सानो ठुलो ठुलो फलाम छ नि
हजुर
त्यसको काम लाग्छ, यसको काम लाग्दैन।
ए तपाईँहरूको यो सामान यहाँ छुट्याउने मात्रै हो कि यहाँ केही बनाइन्छ पनि?
खालि मात्रै छुट्याउँ।
कतिजना हुनुहुन्छ यहाँ तपाईँहरू?
चार पाँचजना छ।
यो पोको पोको बनाएको सबै छुट्टाएको हो कि क्या हो?
यो सब छुट्टाएको छ।
कहाँ जान्छ नि यहाँबाट?
यहाँबाट जान्छ भेथाडा जान्छ, भैराबाद, बुटवल, नेपाली पनि जान्छ, नेपाली बिरगज।
तपाईँको घर चाहिँ कहाँ हो?
मेरो घर त इन्डियामा छ।
यहाँ नेपाल आउनु भएको चाहिँ कति भयो नि?
10-15 साल।
परिवारै यतै हो कि क्या हो?
बिहारमा मोतिहारी जिल्ला पर्छ, जिल्ला।
कसरी आइपुग्नु भयो नि नेपाल?
बोर्डरमै छ मेरो गाउँ।
सुरुदेखि नै यही कबाडी सम्बन्धी हो। अब हामीले कोही कोही दाईहरूलाई चाहिँ बाटोमा झोला बोकेर हुन्छ नि गाउँ ठाउँतिर खोज्दै हिँडेको पनि देख्छौँ, तपाईँले चाहिँ त्यस्तो गर्नुभएको छ कि छैन?
छैन।
यिनीहरू चाहिँ काम नलाग्ने भयो, यिनीहरूलाई के गर्छ नि?
फेरि फुलमा कसैलाई पठाइदिन्छ।
कति बजी आउने हो यहाँ तपाईँ काम गर्नलाई?
9 बजे।
यहाँ 9 बजे बेलुका
5:30 बजे।
कति आउँछ नि तपाईँहरूलाई काम गरेको ज्याला चाहिँ?
आउँछ।
मैले ठोक्या ठोकी गर्नुपर्ने छ
गर्ने त काम छ
त्यसलाई। अब के उसमा झोलोमा हाल्ने? त्यहाँ जता हेरे रङ्गुरी रङ्गुरी छ त, जताततै धोक्रोको चाङ छ, जुत्ता पनि छ। जुत्ता के गर्ने नि?
यसको पनि सोलको बन्छ, सोलको जुत्ताको सोलको पनि
हजुर पनि यहाँ
होइन। म त यसमा हेर्ने आएको।
कहाँबाट आउनु भयो नि?
त्यहाँ बाटो बाटो आएको, उनीहरू काम के गरेको छ भनेर हेर्ने आएको।
हटाउँदै छ
यहाँबाट,
यो सबै हटाउँदै छ घर बनाउने। यो साउनीको निजी
त्यहाँ थुपारेर के अन्त पठाउनु आँट्यो?
अन्त पठाउनु लागि अब सबै सफा गर्ने हेरि गन्दा आएर
न कुहिने फोहोर पनि कस्तो गन्दा आएको त
कुनी
ए
प्लास्टिक एक ठाउँमा गर्छ, रबर यस्तो झोला एक ठाउँमा गर्छ, यो हामीले मोमो प्याकिङ गरेको पनि बालेर सिल्भर निकाल्दो रहेछ।
तपाईँको घर यतै नजिकै हो?
यता मालबारी।
अब तपाईँ यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ, तपाईँकै यो जग्गामा भनौँ न बसिरहेको चिज होइन यो? यो यसरी फोहोर छुट्याउनु चाहिँ राम्रो हो कि होइन त तपाईँलाई लागेको हिसाबमा?
राम्रो त राम्रै लाग्यो, सबै छुटायो, काम आयो, जहाँसुकै बाटोमा फालेन होइन, यो राम्रै लाग्यो। तर अहिले चाहिँ म उता घर बेचेको भएर बस्नु थाल्छ नि, है भए पनि घर बनाएर बसौँ भनेर बाटोको जम्मै ल्याएर सफा गर्थ्यो, अहिले छैन।
कस्तो गनाउनु चाहिँ धेरै गनाउँदो रहेछ है। तपाईँको नाम चाहिँ के हो?
मेरो नाम चाहिँ सानो भैया डङ्गल।
यहाँनिर एकजना दाई भेटिनु भएको छ, उहाँ पनि फोहोर छुट्याउँदै हुनुहुन्छ। म उहाँलाई सोध्छु यो फोहोर चाहिँ कसरी छुट्याउनुहुन्छ भनेर।
धेरै आइटम छ छुट्याउनुको लागि, कबाडी काम गर्छ।
ढोक्रो बोक्दै हुनुहुन्थ्यो?
बोकिया छ,
छुट्टै प्लास्टिक छुट्टै गुडिया छुट्टै टिना छुट्टै फलाम छुट्टै तारहरू छुट्टै सिसी बोतल छुट्टै बियरको बोतल छुट्टै
यस्तै काम गर्ने कम्पनीलाई हुनुहुन्छ। यहाँबाट चाहिँ कहाँ कहाँ जान्छन्?
यहाँबाट टेगुमा जान्छ, बिरगन्ज जान्छ, त्यही हो त्यहाँ स्टोर गर्ने हो कि स्टोर जस्तै।
यहाँ त कसरी आइपुग्छ? उता त पठाउनु भयो यहाँ छानेर?
एयरपोर्टबाट आउँछ।
तपाईँहरूले कतै सङ्कलन केन्द्र त्यसरी राख्नु भएको छ कि नगरपालिकाको फोहोरबाट छान्ने हो कि?
नगरपालिकाको फोहोरबाट छान्ने।
नगरपालिकाको फोहोरबाट छान्ने? ए नगरपालिकाले उठाएर ल्याएको फोहोरबाट तपाईँहरूले छान्नु? ए कतिजना हुनुहुन्छ यहाँ मात्रै?
7-8 जना।
दिदीहरूको काम चाहिँ दिनभरि यस्तै हो छान्ने?
छान्ने दिनभरि छानिरहेको छ, 9 बजेदेखि 5 बजेसम्म
दिनको दिन यही काम हुन्छ।
कति आउँछ नि यो किलोको?
20 आउँछ, 5 रुपियाँ किलो पनि छ, 10 रुपियाँ किलो यसमा छ, 30-30 को छ।
5 रुपियाँ किलो चाहिँ प्लास्टिकको? प्लास्टिक भनेको यस्तो खालको प्लास्टिक यो ए झोलाहरूको प्लास्टिक चाहिँ 5 रुपियाँ। अनि त्यो दिदीहरूले चलाइरहनु भएको छ एउटा मोमोको चम्चा, मोमो खाने भाँडो, तिनीहरू
छुट्टै छुट्टै जान्छ 10-15 हेरी हेरी हुन्छ, 20।
प्लास्टिकको बोतल
मिनबाट 20 रुपियाँ किलो जान्छ।
त्यो सिसाहरू पनि तपाईँहरूले लानुहुन्छ
पिसमा?
त्योभन्दा बाहेक फलाम
15-20 रुपियाँ किलो।
भाइ त्यहाँ सेन्टको बोतल पनि ट्याङ ट्याङ हालेर बस्नु भएको थियो, त्यो
चाहिँ
तपाईँहरूलाई यता वरिपरिको स्थानीयले ल्याएर धोक्रो धोक्रो चाहिँ दिनुहुन्छ कि दिनुहुन्न?
दिनुहुन्छ।
कबाडीको काम भन्छ यसलाई होइन, अलिकति फोहोरसँग बसेर मिलेर गर्नुपर्ने है। तपाईँले गर्न थाल्नुभयो कति भयो यहाँ?
काठमाडौँ 15 वर्षदेखि काम गर्छु।
15 वर्षदेखि यहीँ
बच्चैदेखि।
कति वर्ष हुनुभयो?
22 वर्ष।
कस्तो छ काम तपाईँहरूले यसो देख्दाखेरि यहाँ?
मेहनत गरी अनुसार त पैसा पनि छ।
एक महिनामा यो कबाडीको काम गर्ने जोसुकैले पनि कति कमाउँछ भनेर बुझ्न सकिन्छ?
अब हाम्रो त्यहाँ बाल साल तिरेर पनि महिनाको 50,000-40,000 त्यस्तो कमाउँछ।
अनि यो कुहिने फोहोरहरू चाहिँ के गर्नुहुन्छ त्यहाँ दिदी उठाउँदै हुनुहुन्थ्यो?
बङ्गुरलाई।
बङ्गुर पनि पाल्नु भएको छ? ओहो, दुईवटा व्यवसाय फस्टाएछ त नि है। लगानी कति लाग्छ नि यसरी व्यवसाय सुरु गर्नलाई?
दस लाख जति त, 5-10 लाख जति त चाहिँ।
अब दिनदिनै काठमाडौँमा फोहोर कति बढ्या छ है, तपाईँहरूलाई त फाइदा भइरह होला।
फाइदा पनि हुन्छ, घाटा पनि हुन्छ, त्यस्तो काम गरेपछि कहिले बिरामी हुन्छ, कहिले के हुन्छ मान्छे।
हामीले नगरपालिकाको गाडीमा पठाएको फोहोरबाट धेरैले रोजगारी पाएका छन्। नगरपालिकाले उठाएको फोहोर कबाडीको काम गर्नेकोले छान्छन् र यसबाट निस्किएका काम लाग्ने फोहोरबाट आमदानी पनि गर्छन्। पित्तल, सिलवार, प्लास्टिक, फलाम, पानीका बोतल सबैलाई छुट्टा छुट्टै बेच्न सकिन्छ। नागरिकले आफैले यस्तो फोहोर छानेर बेचेमा नगरपालिकाले गाडीमा उठाएका फोहोरलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। आफ्नो दैनिकीको थोरै समय फोहोर व्यवस्थापनलाई दिन सक्यो भने आय आर्जन पनि गर्न सकिन्छ र आफ्नो ठाउँ पनि सफा हुन्छ। कार्यक्रम पानी र सरसफाईमा कुइने फोहोरबाट बायोग्यास र मल बनाउने प्रविधिको बारेमा गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी हाम्रो दैनिक क्रियाकलापबाट निस्कने कुइने र नकुइने फोहोरलाई आफैले कसरी व्यवस्थापन र आमदानी गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरिरहेका छौं। हाम्रो घरमा उत्पादन भएका कुइने फोहोरलाई कि त नगरपालिकालाई दिन्छौं कि त प्राङ्गणिक मल बनाउँछौं। यस्ता कुइने फोहोरबाट बायोग्यास पनि बनाउन सकिन्छ। ललितपुरको झम्सीखेलमा 3 युवा मिलेर यो प्रविधिबाट फाइदा लिइरहेका छन्। तीनै युवा मध्येका एकजनासँग गरिएको कुराकानी अबको पालोमा।
प्रणय कार्की अनि हाम्रो कम्पनी चाहिँ यो जीवा अर्बन एग्रिकल्चर सिस्टम्स भन्ने हो। अनि हामीले चाहिँ यो के अरे किचनबाट आउने कुइने फोहोरबाट बायोग्यास निकाल्ने सम्बन्धी काम गर्छौँ र अनि अर्बन फार्मिङ सम्बन्धी सिस्टमहरू पनि बेच्छौँ। यो घिउ शिलाजितहरू केही प्रडक्ट्सहरू चाहिँ यो हाम्रो आफ्नै बायोग्यासको प्रविधि युज गरेर बनाउँछौँ क्या, प्रशोधन गर्छौँ।
हजुर, यो बायोग्यासको प्रविधि भनेर भन्नुभयो, यसलाई ठ्याक्कै नाम दिँदाखेरि चाहिँ?
यो बायोग्यास चाहिँ अब एउटा गोबर ग्यास भनेर यहाँ नेपालमा चलेको चाहिँ गोबर ग्यास होइन, तर खास चाहिँ नाम चाहिँ एनारोबिक डाइजेसन भन्छ यो विदेशतिर। हामीले फोकस गरेको चाहिँ यो किचनको कुहिने फोहोर, विशेष गरी यो फालेको खानेकुरा जुन चाहिँ छिटै कुहेर बिग्रिन्छ नि, त्यो
झिङ्गाहरू
हो, त्यस्तो चाहिँ बायोग्यासमा म्यानेज गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ।
यसले चाहिँ बायोग्यास पनि निकाल्छ, मल पनि दिने भयो।
अर्को फाइदा चाहिँ अब कम्पोस्ट गरे जस्तो माछा जहाँ चाहिँ मल मात्र आउँछ, यसमा चाहिँ दुईटा रिसोर्स आउने भयो, मल पनि अनि ग्यास पनि।
यो चाहिँ जैविक फोहोर भनेर हामीले कुहिने फोहोरहरूको एउटा नाम लियौ नि, त्यसको एउटा व्यवस्थापनको राम्रो पद्धति भनेर बुझ्दा हुन्छ कि हुन्छ?
हुन्छ, कुहिने फोहोर मात्रै पनि होइन कि, इन्डस्ट्रियल फोहोरहरू पनि हुन्छ नि, कारखानाहरूबाट आउने ठुल्ठुलो, त्योबाट मजाले बायोग्यासले चाहिँ इनर्जीमा कन्भर्ट गरेर मलमा कन्भर्ट गर्नु मिल्छ।
अब यसबाट ग्यास निस्किने भयो, जसलाई चाहिँ हामीले चुलोमा प्रयोग पनि गर्छ।
चुलोमा यसको आफ्नै चुलो हुन्छ एउटा, एलपिजीलाई पुरै रिप्लेस त गर्नु मिल्दैन, एलपिजीको बचत गर्न मिल्छ, त्यस्तो हामीले गरेको नि त्यही हो,
सहयोगी भनौँ न यसो।
सहयोगी
ग्यास बालेर त एउटा हामीले सहयोग लिने भयौँ, त्यो बाहेक यसले अरू अरू कुरामा के केमा सहयोग गर्छ जस्तो लाग्छ?
सबभन्दा ठुलो त अब फोहोरको अनम्यानेज फोहोरहरूलाई म्यानेज गरिदिनु भयो, अनि अर्को चाहिँ त्यो फोहोरलाई युजली त अब ल्यान्डफिलमा कुहिने हो नि त त्यो त, अनि मल युज पनि हुँदैन त्यहाँ पुगिसकेपछि, यो चाहिँ घरैमा अथवा जुन ठाउँमा युज गरेछ त्यहाँ त्यो फोहोर चाहिँ मलमा कन्भर्ट हुन्छ कि, त्यसले गर्दा मल्टिपल बेनिफिट हुने भयो।
गोबर ग्यास भनेर त भन्यौँ हामी, गोबर ग्यास जस्तै प्रविधि हो भनेर भन्यौँ होइन, उस्तै हो कि केही फरक छ?
त्यो भित्र हुने केमिकल रिएक्सन त एउटै हो लगभग होइन, तर इनपुटमा चाहिँ अब गोबरको सट्टा हामी कुहिने फोहोर हाल्छौँ होइन, अनि त्यही भएर यो चाहिँ गोबर ग्यास चाहिँ अब गाईको गोबर म्यानेज हुन्छ होइन, यो चाहिँ गाई नै जस्तो गाईलाई दाना दिएर दुध झिकाए जस्तो यसलाई चाहिँ अब भनौँ न कुहिनी फोरिदिएर ग्यास र मल झिकाए जस्तो गाई नै जस्तो भयो कि यो चाहिँ।
अघि हामीले प्रोसिडरको कुरा गऱ्यौँ, भित्र हुने प्रक्रिया एउटै हो होइन, थोरै प्रक्रियाको कुरा गर्दाखेरि
टेक्निकल्ली चाहिँ के भन्दाखेरि कुनै पनि यो क्यालोरी हुन्छ नि फोहोरहरूमा अथवा गोबरमा त्यो चाहिँ बायोग्यासमा ब्याक्टेरियाले कन्भर्ट गर्छ होइन। हाम्रो यो फाल्ने खानेकुराहरूमा पनि टन्नै क्यालोरी हुन्छ नि, गोबरभन्दा बेसी हुन्छ युजरली हाम्रो यो फालेको तरकारी भातहरूमा, अनि त्यो सबै बायोग्यासमा युज हुने भयो क्या, त्यसै खेर जाँदाखेरि प्रदूषण हुने हुन्छ। ग्रिन टेक्नोलोजी भनिदिनु,
बोट बिरुवालाई पनि फाइदा हुने भयो।
अब बोट बिरुवालाई नि अब मलको मल एक्स्ट्रा पाउने भयो होइन घरमा अथवा जताततै, अनि अब बायोग्यासले एलपिजी अथवा धेरै इनर्जीहरू बचाइदिनु भयो, एक्स्ट्रा इनर्जी किनिरहनु परेन, सर्टन पैसा बच्छ।
यो चाहिँ घरमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन?
घरमा मजाले प्रयोग गर्न सकिन्छ, तर यो गोबर ग्यासभन्दा अलिकति फरक छ चलाउँदाखेरि होइन। अब गोबर ग्यासमा जति गोबर हाले पनि त्यो बिग्रिँदैन क्या, यसमा चाहिँ सर्टन एमाउन्टभन्दा बेसी फोहोर हाल्दाखेरि इन्डाइजन हुनसक्छ क्या। पहिले अलिकति राम्रोसित पहिले सिकेर चलायो भने चाहिँ फेरि गोबर ग्यासको प्लान्ट भन्दा पनि अझै फाइदा हुन्छ।
तपाईँले अलिकति जान्नुपर्ने कुरा सिक्नुपर्ने कुरा भन्नुभयो नि, के कुरा कसरी हुन्छ एकचोटि प्रक्रियागत रूपमै जाउँ न।
यस्तो छ, यो एउटा सिस्टम मान्दिउँ, 5 क्युबिक मिटरको एउटा सिस्टम कसैले सानो तिनो होटेलहरूको लागि सुइटेबल हुने एउटा राख्यो भने अब त्यसमा दिनको 100 किलो फोहोर हाल्न मिल्छ अरे सपोज होइन। अब यसमा दिनको 100 किलो फोहोर हाल्न त मिल्यो, तर त्यो मान्छेले चाहिँ अब कहिले कहिले त पार्टी हुन्छ, कहिले कहिले फोहोर धेरै आउँछ नि, त्यो आयो भन्दैमा कन्टिन्यू 6-7 दिनसम्म 200-300 किलो हाल्दै जान्छ नि फोहोर, त्यस्तो गऱ्यो भने चाहिँ त्यो सिस्टम इन्डाइजेसन भएर बिग्रिन्छ, ग्यास हुँदैन क्या। गोबर ग्यास चाहिँ त्यो जति गोबर हाल्यो नि त्यो इन्डाइजेसन हुँदैन, किनकि त्यो ब्याक्टेरिया पनि गोबरमै हुन्छ। यसमा चाहिँ हाम्रो फोहोरमा ब्याक्टेरिया हुँदैन, ब्याक्टेरिया त्यो सिस्टममा हुन्छ, त्यही भएर त्यस ब्याक्टेरियाले जति खान सक्छ पचाउन सक्छ त्यति मात्रै फोहोर हामीले दिनको हाल्छौँ कि, टेम्परेचर अब हाम्रो इन्भाइरोमेन्टको टेम्परेचर गर्छ, त्यो मिलाएर चलायो भने चाहिँ एकदमै इफेक्टिभ हुन्छ होइन। अब त्यो नमिलाएर राख्यो भने त बेकारको घाँडो हुन्छ, किनकि यस्तो सिस्टमहरू विदेशीहरूले धेरै ठाउँमा नेपालमा राखिसक्यो, या नेपालीहरूले चलाउन नसकेर म्यानेज गर्न नसकेर गभर्मेन्ट अथवा सर्टेन इन्स्टिट्युटहरूले अहिले त्यसै घाँडो भएर बसेको छ। टेकोमा एउटा छ पुरानो जापानिजहरूले राखेको, टेक्नोलोजी त इन्स्टल गर्दै यहाँको मान्छेले त चलाउन सकेन, टेक्नोलोजी त नराम्रो होइन नि त।
हामी ग्यास निस्किने प्रक्रियाको बारेमा पनि सुनौ, कसरी निस्किन्छ ग्यास, के सामान चाहिन्छ
ग्यास? ग्यास भन्नाले अब त्यो ग्यास त अब त्यो ब्याक्टेरियाले झिक्ने हो त्यो सिस्टमभित्र, एनारोबिक डाइजेसन भन्ने एउटा भित्र बायोडाइजेस्टर भनिदिउँ न, अब त्यहाँ ब्याक्टेरियाले तपाईँले खानेकुरा रेगुलरली दिइरह्यो भने ग्यास आइरहन्छ, न त रेगुलरली दिएन भने त्यो ग्यास बिस्तारै घट्दै जान्छ, सिस्टम चाहिँ हल्ट हुन्छ भनिदिउँ न। त्यसलाई रेगुलरली फिटिङ गरिरहनुपर्छ, अनि तपाईँले धेरै फिटिङ पनि गर्नु भएन, अनि एकदम कम फिटिङ गरेर फोरेन नजर लापरवाही पनि गर्नु भएन, त्यो अब त्यो हाम्रो मान्छेको बडी मेन्टेन गरे जस्तो भन्नु।
अब नयाँ मान्छे एकजनाले घरमा बायोग्यासको प्रविधि बनाउँछु अनि म ग्यास बायोग्यास निकाल्छु मेरो घरको खानेकुरा फालेर भन्यो भने उसले गर्नुपर्ने ग्यास निकाल्दासम्म गर्नुपर्ने कामहरू?
अब यो सिस्टम त पहिला घरमा इन्स्टल गर्नु पर्यो होइन, अनि त्यसपछि यो अब गोबर ग्यास सिस्टम पनि उस्तै उस्तै हो, सुरुमा चाहिँ तपाईँ हालेकै भोलिपटकदेखि नै त ग्यास आउँदैन, अनि त्यहाँ गोबर हाल्दै जान्छ, यसमा पनि हामीले सुरुमा चाहिँ कि त गोबर कि त ब्याक्टेरिया अरू बायोग्यास चलिसकेको बायोग्यासको सिस्टमबाट ब्याक्टेरिया हाल्ने, अनि त्यसमा थोरै थोरै फोहोर हाल्दै अब भनौँ न तपाईँले 1-1.5 महिना चाहिँ कुर्नुपर्छ, अनि त्यसपछि ग्यास आउन थालेपछि त्यसको क्यापेसिटी कति छ त्यो अनुसार फोहोर बल्ल हाल्नु मिल्छ क्या, त्यो एउटा पेसेन्ट चाहिँ चाहिन्छ।
गोबर ग्यास चाहिँ खाल्टो खनेर जमिन मुनि हुने भयो, यो चाहिँ ट्याङ्कीमा हुन्छ?
यो चाहिँ 2-3 टा छ, अब एकदम ठुल्ठुलो प्रोजेक्टहरू त सार्नै मिल्दैन होइन, अब घरेलु सानतिनो सिस्टमहरू चाहिँ त्यो पोर्टेबल टाइपको हुन्छ, सेमी पोर्टेबल, त्यो तपाईँले ठाउँ सरे होइन ट्याङ्कीबाटै बनाएको हुन्छ, अनि त्यो सार्न मिल्छ खाली गरेर यताउता ट्रकमा हालेर सार्न मिल्छ। घरको लागि चाहिँ सुरुमा चाहिँ अब यो आफैले बनाउनको लागि युट्युबमा अथवा हामी नेटमा सर्च गर्न सक्छ, एआरटिआई भन्ने छ क्या, एआरटिआई भन्ने एउटा संस्था हो, तिनीहरूले चाहिँ यो ट्याङ्कीलाई कसरी बायोग्यास हुन्छ नि कम्पोस्ट बिन जस्तै बायोग्यास बायो डाइजेस्टर बनाउने भन्ने एउटा ओपन सोर्स के अरे ट्युटोरियल छ भन्न खोज्छ, जसले पनि यसो हेरेर बनाउन सकिन्छ, त्यही नै प्रविधि हामीले युज गर्ने हो, अनि त्यो तपाईँले ट्याङ्की 2-2 किनेर काटेर मजाले बनाउन सक्छ। एआरटिआईको भिडियो हेर्नुभयो होइन, इन्टरनेटमै त्यो युट्युबमा छ, टन्नै छ त्यो, यसो एकछिन रिसर्च गरेपछि त्यो जसले पनि गर्न सक्छ, त्यो खासै गाह्रो चाहिँ छैन। एउटा माथि अर्को दुलो बनाउनु पऱ्यो, अनि एउटा माथि अर्को हाल्नु पऱ्यो होइन, अनि त्यो भित्रपट्टि अब कसरी हुन्छ, खानेकुरा छिराउने ठाउँ बनाउनु पऱ्यो, अनि पानी चाहिँ लिक हुनु भएन, अनि माथिको ट्याङ्कीबाट ग्यास लिक हुनु भएन, त्यति हो। अनि त्यसपछि तपाईँको ग्यास फोहोर हाल्ने, ब्याक्टेरिया हाल्ने, ग्यास आउनु थाल्छ, माथि तल सर्दै बस्छ, त्यति हो।
हजुर, हामीले अघि किचनबाट निस्केको जुन चाहिँ चाँडै कुहिने गन्ध आउने फोहोर भन्यौँ होइन, त्यति हरियो हरियो सामानहरू पनि निस्किन्छ नि, जस्तै काउलीको पात होइन, कुनै तरकारीको बोक्राहरू, यिनीहरू चाहिँ प्रयोग गर्न सकिन्छ कि?
सकिन्छ, त्यो सबै प्रयोग गर्न सकिन्छ होइन, तर ग्यास धेरै आउनलाई चाहिँ भनौँ न तपाईँ फालेको जुरो खानेकुराहरूबाट रिलेटिभली ग्यास धेरै आउँछ क्यालोरी हाई भएको कारणले। अनि तपाईँले त हरियो पात सबै हाल्न त मिल्छ, नमिल्ने होइन। कम्पोस्टमा चाहिँ के छ भन्दाखेरि, कम्पोस्टिङ गर्छौँ नि हामीले, त्यसमा चाहिँ अब कुहिने मासु अब यस्तो हाई क्यालोरी बोसोहरू हुन्छ नि, अनि त्यस्तो कुराहरू हाल्यो भने त गनाउँछ क्या, प्रब्लमेटिक हुन्छ। अब यसमा चाहिँ त्यो सबै हाल्नु मिल्छ, गन्धको खासै प्रब्लम छैन।
गोबर ग्यास जस्तो बाहिर गन्ध त्यस्तो
हो, त्यो चाहिँ अब तपाईँको त्यो निक्लिने मल निक्लिने ठाउँ कतिको म्यानेज छ होइन। अब मल निक्लिने ठाउँ जता भयो नाला वरिपरि फाल्दै भने चाहिँ अनि ओभरलोड भएको छ अरे बायोडाइजरहरू त गनाउँछ, किनकि त्यो कुहिनु अगाडि नै निक्लिरहेको हुन्छ। तर तपाईँले त्यो राम्रोसित चलाउनु भएको छ हुन्छ नि, लिमिटेड फोर हाल्नु भएको छ भने त त्यो निक्लिसकेको मल पनि त्यति गन्ध हुँदैन क्या, किनकि कम्प्लिटली डाइजेस्ट भइसकेको हुन्छ भित्र। गन्धको प्रब्लम चाहिँ त्यो कसले कसरी चलाएको छ त्यसमा डिपेन्ड गर्छ।
घरमा एकजनाले सञ्चालन गर्छु भन्यो भने त्यो त्यसको लागि कति उपयोगी?
यो त एकदमै सुटेबल छ होइन, तर मान्छेलाई चाहिँ पहिला त्यो सम्बन्धी हल्का अवेरनेस र नलेज चाहिँ हुनु पर्यो होइन, नत्र त्यो राम्रोसित गर्ने हाम्रै अहिले चिनी थुप्रैजना छ क्लाइन्टहरू पुरानो। अब कोही कोहीले चाहिँ राम्रोसित चलाउँदैन, अब त्यो टिभी किने वासिङ मेसिन किने जस्तो भन्ठान्छ होइन। अनि त्यो यसमा चाहिँ तपाईँ यो चाहिँ खास कसरी बुझ्नुपर्छ भन्दाखेरि, घरमा खेती गरे जस्तो हो कि, कसैले राम्रो पनि गर्छ, कसैले सुकाएर कामै लाग्दैन होइन। अब यो पनि यो मान्छेमा भर पर्छ, कति इन्ट्रेस्ट छ, कति नलेज छ होइन, अनि त्यो राम्रोसित युज गर्यो भने त्यो एकदम म्याक्सिमम फाइदा।
अझै भने यसलाई हामीले डाइरेक्ट बुझ्दाखेरि ग्याससँग कम्पेयर गर्छौँ है, सहयोगी त भन्यौँ नि, कति पर्सेन्ट जति यसले हेल्प गर्न सक्ला?
अब यसलाई ग्याससँग कम्पेयर गर्नुभन्दा पनि टोटल प्याकेज हो यो, एउटा इन्टिग्रेटेड सिस्टम होइन। ग्यास त तपाईँको एलपिजी भरेर ल्याउने हो, त्यो पर्मानेन्ट हुँदैन, यो त तपाईँको एउटा ग्यासको उद्योगै घरमै खोलाएको छ स्मल स्केल होइन। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि, ग्यास मात्र होइन मल पनि आउँछ नि त नि यहाँ त, अब त्यो त हामी सिलिन्डरबाट पाउने कुरा छैन। अनि एकपटक राखेपछि तपाईँको फोहोर फालिरहनु सट्टा अब तपाईँ घरमै रिसाइकल भइसकेपछि त त्यो भनौँ न त्यहीबाट ग्यास पनि आउने भयो। अनि सिलिन्डर चाहिँ कस्तो छ भन्दाखेरि, ए यो तपाईँको नर्मल्ली 1 क्युबिक मिटर घरमा राख्छौँ नि हामीले, त्यसले चाहिँ युजली वर्षको 8-9 सिलिन्डरको इक्विभ्यालेन्ट दिन्छ कि तर त्यो राम्रोसित चलायो भने। अनि मल त तपाईँको अब दिनको 1 किलो फोहोर आउँछ भने आधी किलो मल आउँछ भन्ने रिलेटिभली।
खर्चको हिसाबले कतिको भार पर्ने?
खर्च अब आफूले बनायो भने चाहिँ 30-40 हजार म्याक्सिममै लाग्ने हो। अब कम्पनीहरू त अहिले अरू पनि छ, हाम पनि छ, अब 50,000 प्लस पर्छ।
यसको आयु कति समयसम्म रहन्छ एकचोटि हामीले फिट गरेपछि?
त्यो खास त्यो भित्रपट्टि केही टेक्निकल इलेक्ट्रिकल केही सामानै होइन यो होइन, यो त हाम्रो पेट जस्तै हो नि त नि, अब त्यो भनेपछि त जिन्दगीभर चल्छ, अब ट्याङ्की नफुटेछ पनि चल्छ।
गोबर ग्यासमा गोबर नै हुन्छ प्रयोग, जसरी ब्याक्टेरिया त्यही उत्पादन हुने भयो भनेर हामीले कुरा गऱ्यौँ होइन। गोबर ग्यासमा चाहिँ गोबर हाल्न छोडेको पनि कैयौँ वर्षसँग ग्यास आइरहेको हुन्छ, यसमा त्यस्तो हुन्छ?
गोबर हाल्न छोडेपछि होइन, यो पनि तपाईँले फोहोर रेगुलरली हालिरहनु भयो भने तपाईँले आज हालेको 1 किलो फोहोर भोलि नै ग्यास हुने होइन, त्यो 30 दिन लाग्छ नि त नि। अनि त्यही भएर सुरुमा 30 दिन पिरियड कुर्न पर्ने कारण त्यही हो। अनि तपाईँले फेरि 30 दिन अब आज हाल्नु आजदेखि स्टप गर्नुभयो भने अर्को 2 महिनासम्म त ग्यास आइ नै रहन्छ, तर घट्दै जान्छ कि। फेरि तपाईँले फोहोर हाल्न थाल्नुभयो भोलि नै बढ्ने होइन कि, अनि फेरि 1-2 हप्तापछि बढ्दै जान्छ, किनकि त्यो एउटा रिटेन्सन टाइम भन्ने हुन्छ। त्यसमा चाहिँ तपाईँ 1 किलो फोहोरबाट आउने ग्यास चाहिँ 1 महिनासम्म आइरहन्छ क्या, 40 दिनसम्म त्यो कम्प्लिटली ग्यासमा परिणत हुनलाई 40 दिन लाग्छ कि, अनि जाडो महिनामा 100 दिन लाग्छ। त्यही भएर त्यो तपाईँको
बाहिरको तापक्रमसँग एकदमै सम्बन्धित,
एकदम तपाईँको त्यही भएर घाम लागेको ठाउँमा राख्यो भने एकदम इफेक्टिभ हुने कारण चाहिँ त्यही हो। त्यो अब चिसोमा नचल्ने पनि होइन, चिसोमा चाहिँ इफिसियन्सी घट्छ, त्यही भएर फोहोर पनि थोरै हाल्नुपर्छ, अनि फोहोर धेरै हाल्ने छिटो बिग्रिने चान्स आयो हुन्छ चिसोमा होइन। अनि गरम महिनामा चाहिँ तपाईँको फास्ट ऱ्यापिडली चल्ने भएको कारणले फोहोर धेरै हाल्दाखेरि नि ओभरलोड हुँदैन होइन, तर एक्सेसिभली धेरै हाल्यो भने चाहिँ गरम महिना पनि ओभरलोड हुन्छ।
यसको सबै राम्रो राम्रो कुरा सुन्यौँ हामीले, यो प्रविधिको केही अप्ठ्यारा कुराहरू चाहिँ
अप्ठ्यारा चाहिँ त्यो अहिले मैले भर्खर भनेको ओभरलोड हुने यो यो प्रविधिलाई नै के हो भनेर राम्रोसित बुझेपछि खासै केही पनि नराम्रो त छैन, किनकि यो नेचरको एउटा पार्ट हो, नेचरमा केही पनि नराम्रो त हुँदैन नि त नि. त्यही भएर राम्रोसित बुझेपछि सबै राम्रो छ, नबुझिकन यसलाई अबुझ टिभी जस्तो ट्रिट गर्ने, डस्टबिन जस्तो ट्रिट गर्यो भने सबै कुरा नराम्रो छ यसको.
अहिले तपाईँहरूले काम गर्दै गर्दाखेरि यो बायोग्यास बनाउने जो पनि उपभोक्ता जसले आफ्नो घरमा फिक्स गर्नुभएको छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ?
अब यसको मिक्स छ, मैले भनिहालेँ. अब धेरै जस्तो मानिसहरूले चाहिँ राम्रोसित चलाएकोहरूले चाहिँ म्याक्सिममै बेनिफिट लिएर एकदमै इम्प्रेस्ड के ओभर. अब एक दुईजना कोही मान्छेहरू अब जसले चाहिँ अर्काको भरमा छोड्दैछ त्यो सामान भने तिनीहरूकोमा त अब अभियसली राम्रोसित चलेको छैन.
तपाईँले अब प्रयोगकर्तालाई चाहिँ के भन्नुहुन्छ?
काठमाडौँमा त प्रयोगकर्ता त अब हातले गनिने छ होला, धेरैजना छ, 100 पनि छैन यो फोहोर मैलाबाट ग्यास झिक्ने मान्छेहरू त. अब इन्स्टिट्युटहरूमा त छन् त छ, तर इन्स्टिट्युटमा मान्छे चेन्ज हुने राई भएर त्यो धेरै जस्तो चाहिँ लङ टर्ममा चलाएको छैन कि. यो सम्बन्धी राम्रोसित बुझेपछि राम्रोसित चलाउन सक्छ, अनि जो जसले बुझेछ तिनीहरूलाई के अरे अब एउटै ठाउँमा त बसिरहँदैन नि त नि. अनि त्यही भएर काठमाडौँमा चाहिँ अब ग्रोथ मात्रै हुन बाँकी छ कि यसको, अब बल्ल सुरुवात भइरहेछ भनिदिउँ न, अब भर्खर अब मान्छेलाई अवेरनेस हुन बाँकी नै छ यसको.
उहाँ हुनुहुन्थ्यो जीवा अर्बन एग्रिकल्चरल सिस्टमका व्यवसायी प्रणय कार्की, क्विने फोरबाट बायोग्यास र मल निकाल्ने प्रविधि एनारोबिक डाइजेसनका बारेमा कुराकानी गर्दै. कार्यक्रम पानी र सरसफाईमा अब चाहिँ एउटा सरसफाई सम्बन्धी गीत सुनौं.
Bye.
कार्यक्रम पानी र सरसफाईमा आज हामीले कुहिने र नकुहिने फोहोरलाई कसरी उपयोग गर्न सकिन्छ र यसबाट कसरी आमदानी गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्यौं। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। अर्को हप्ताको कार्यक्रममा पनि खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र साथी सुजाता खत्रीसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।